नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रदेश प्रमुख तोक्ने तर अस्थायी राजधानी नतोक्ने सरकारको तयारी बारे छलफल गर्दैछौं। सरकार र राजनीतिक दलहरूले जुनसुकै काम अन्तिम घड़ीमा गर्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ प्रदेश प्रमुख र अस्थायी राजधानी। चुनावभन्दा पहिले नै तोकिनुपर्ने प्रदेश प्रमुख र अस्थायी राजधानी नतोकिँदा अहिले विवादको मुख्य विषय बनेको छ। अस्थायी राजधानी कहाँ तोक्ने भन्नेबारे दलहरूबीच सहमति हुन नसकेपछि सरकारले अस्थायी केन्द्र नै नतोकी प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ। गएको बिहिबार भएको 5 दलको बैठकमा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख र केन्द्र तोक्ने काम सरकारको जिम्मेवारी भन्दै पन्सिएपछि कांग्रेस पनि अपजस नलिने पक्षमा उभिएको हो। आज बस्ने मन्त्री परिषद बैठकले प्रदेश प्रमुख तोके पनि अस्थायी राजधानी नतोक्ने भएको छ। अस्थायी राजधानी नतोकिएसँगै अब प्रदेश सभाको शपथ ग्रहण पनि काठमाडौँमै गर्ने तयारी थालिएको छ। संघीयता र विकेन्द्रीकरणको चर्क वकालत गर्ने ठूला दलहरू नै प्रदेश सभाको बैठक नै काठमाडौँमा राख्ने पक्षमा उभिएपछि यसलाई व्यङ्ग्यका रूपमा लिइएको छ। आजको कार्यक्रममा हामी सरकार आफ्नो प्राथमिक जिम्मेवारीबाटै किन पछि हट्दैछ, अपजस आउने काम गर्न एकले अर्कालाई देखाउने प्रवृत्तिले संघीयता र विकेन्द्रीकरणको मुद्दालाई कहाँ पुर्याउला, काठमाडौँमै प्रदेश सभाको बैठक राख्नु कति उचित होला लगायतका विषयमा छलफल गर्दैछौ। कुराकानीका लागि आज मसँग हुनुहुन्छ नेपाली काँग्रेसका नेता एवं वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा। तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद, नमस्कार।
यो प्रदेशको राजधानी, अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा के भइरहेछ, किनकि निर्वाचन आयोगले प्रदेशको परिणाम लगभग अन्तिम पारेर बुझाउन पाइन भनेर भनिरहेको छ।
81 प्रदेशको राजधानी र प्रदेश प्रमुखको नियुक्तिमा पुग्नुभन्दा पहिले म आज सम्पूर्ण श्रोताहरूसँग यो अहिलेको राजनीतिक पृष्ठभूमि खोतल्न चाहन्छु। हामी विगत लगभग 11 वर्षदेखि राज्य पुनर्संरचनाको अभियानमा छौं। एकात्मक राज्य व्यवस्थाबाट हामी संघात्मक राज्य व्यवस्थामा प्रवेश गर्यौं। अन्तरिम संविधान हुँदै 2072 संविधान मार्फत अहिले हामी संघीय संसदको, प्रादेशिक संसदको र स्थानीय तहको निर्वाचन सम्पन्न गर्दैछौ। यस्तो बेलामा यो हाम्रा लागि पूरै नयाँ व्यवस्था हो। संघीय सरकारको अनुभव हामीसँग छैन। संघीय सरकार भनेको राज्यले प्रदान गर्ने सबै सेवा र सुविधाहरू जनताको घर दैलोसम्म पुर्याउने भन्ने हो। हामीले त्यो सोचेर यो व्यवस्थालाई अवलम्बन गर्यौं। अब 7 वटा प्रदेश भइसकेपछि 7 वटा प्रदेश सरकारको अथवा प्रदेश सभाको कार्यस्थल तोक्नु पर्दछ, जसलाई हामी राजधानी वा केन्द्र भन्छौं। तोक्नै पर्दछ र संविधानले हामीलाई 2 बाटो दिएको छ। एउटा प्रदेश सभाले आफ्नो प्रदेशको राजधानी आफै तोक्नेछ भन्ने छ, तोक्नेछ। र त्यसरी प्रदेश सभाले आफ्नो प्रदेशको राजधानी तोक्न नसकेको अवस्थामा वा नतोकेको अवस्थामा अस्थायी केन्द्र वा राजधानी मन्त्री परिषद नेपाल सरकारले तोक्नेछ भन्ने व्यवस्था छ। यो 2 व्यवस्थाका आधारमा हामीले निर्वाचनमा गयौं। निर्वाचनमा यो सरकारले बहुमत प्राप्त गर्न नसकेको कुरा प्रष्टै छ। त त्यसै जनमतलाई वा निर्वाचनलाई परिणामलाई आधार बनाएर भावी सरकार गठन गर्ने सम्भावना बोकेका दलहरूले बाहिरी राजनैतिक बजारमा विभिन्न टीका टिप्पणीहरू शुरू गर्नुभयो। पहिलो कुरा, यो सरकारले राजधानी तोक्न हुँदैन, तोक्न सक्दैन, योसँग जनादेश छैन। दोस्रो कुरा, यो जनादेश गुमाएको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट हामी शपथ ग्रहण लिँदैनौ। तेस्रो कुरा, यो सरकारले कुनै पनि दीर्घकालीन असर पर्ने खालका नियुक्तिहरू गर्न गराउन हुँदैन भने जस्ता गैर जिम्मेवार टीका टिप्पणी हुन थालेपछि हरेक प्रदेशमा, विभिन्न ठाउँमा, प्रत्येक प्रदेशका विभिन्न शहरहरूमा आन्दोलन शुरू भयो। शहरमा त थियो, गाउँमा पनि आन्दोलन शुरू भएर यो निर्णय गर्नका लागि निकै सकस भयो। यो सकसबाट मुक्ति दिनका लागि, मुलुकलाई निकास दिनका लागि नेपाल सरकारले मुलुकका जिम्मेवार राजनीतिक दलहरू र जो भोलि सरकार गठन गर्ने तयारीमा हुनुहुन्छ त्यस्ता दलहरूसँग बैठक बसेर सर्वदलीय एउटा सहमतिमा पुगौं भन्ने प्रयत्न गर्यौं। तर त्यो प्रयत्न गर्दा त्यो बैठकमा उक्त बैठकमा उपस्थित जिम्मेवार नेताहरूबाट खासै जिम्मेवारपूर्ण अभिव्यक्तिहरू आएन, अभिव्यक्ति मात्र होइन सुझाव र सल्लाह पनि आएन। त्यसैले उहाँहरू यो जिम्मेवारी लिन नचाहेको देखिएको हुनाले यो सरकारले आकस्मिक ढंगबाट अथवा नियमित ढंगबाट निर्णय गर्यो भने स्वाभाविक हिसाबले आन्दोलन मथर हुने होइन, आन्दोलन झन बढ़ने जस्तो हामीलाई लाग्यो, हामीले त्यो अनुमान गर्यौं। त्यसैले यो अस्थायी केन्द्र नतोकिकन जाँदा मुलुकको राजनीतिक गति अगाडि बढ़न सक्छ कि सक्दैन भन्दा बढ़ाउन सकिन्छ भन्ने अर्को निष्कर्ष पनि निस्क्यो, जसका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने कुरा, सँगसँगै प्रदेश प्रमुखको नियुक्ति गरिदिने र उक्त प्रदेश प्रमुखको उपस्थितिमा नवनिर्वाचित प्रदेश सभाका सदस्यहरूले शपथ ग्रहण गर्ने कुरा नितान्त आवश्यक कुरा भएको हुनाले अति आवश्यक कुरा अहिले निर्णय गरेर जाने, कुनै पनि कुराबाट त्यो अहिलेको आन्दोलनलाई मत्थर पार्न सकिन्छ भने त्यो कुरा पनि गरेर जाने भनेपछि अहिले तत्काल अस्थायी राजधानी नतोकेको अवस्थामा यस्तो पुसको कठाङ्रिदो जाडोमा पनि सड़कमा उत्रिएका आम नेपाली जनताले फेरि पनि केही समयका लागि घर फर्किने माहौल बन्दछ।
यो विषय चाहिँ अलिकति बढ़ी राजनैतिक दाउपेचको विषय भने जस्तै अहिले प्रतिपक्षमा रहेका दलहरू चाहिँ भोलि सत्तामा आउनुपर्छ, त्यसकारण चाहिँ जे गरिदियोस् अहिलेकै दलले गरिदियोस् हामी चाहिँ सजिलैसँग बस्न पाउँछौ फलानाले गर्दै गयो भन्ने स्थिति भने तपाईँहरू चाहिँ अब हामी बाहिर जाँदैछौँ हामीले हाम्रा मतदातालाई हाम्रा उसलाई चाहिँ किन चिड्याउने भन्ने जुन स्थितिमा यो राजनीतिक दाउपेचमा चाहिँ पर्नु स्थिति संघीयता जुन पहिलो चरणमै छ चुनाव भयो चुनावबाट आयो यसरी पर्दा त संहिताको कारणविन त तपाईँहरूको स्वार्थको टक्रावले झनै असहज झनै असिलो अवस्थामा पो पुग्ने भयो।
संहिता भनेकै तीन खालको संहिता हुन्छ भन्छौँ हामी, होइन, एउटा चाहिँ जियोग्राफिकल फेडरलिजम, अर्को एथनिक फेडरलिजम र एउटा चाहिँ कोअपरेटिभ फेडरलिजम। यो तीन खालको संघ हुन्छ। हाम्रो देशमा हामी जियोग्राफिकल फेडरलिजम पनि प्रयत्न गर्यौं, एथनिक कास्ट अनि एथनिक फेडरलिजमलाई पनि मोडिफाई गर्यौं र अर्को रूपमा लगायौं र अहिले हाम्रो फेडरलिजम चाहिँ कोअपरेटिभ फेडरलिजम हो र यो कोअपरेटिभ फेडरलिजममा एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा मुलुक रूपान्तरण हुँदै गर्दा दलहरूका बीचमा सहमति सहकार्य र एकता आवश्यक पर्छ। त्यसैले नेपाली कंग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले 63 सालमा प्रादुर्भाव गर्नुभएको यो व्यावहारिक सिद्धान्त हो, सहमति सहकार्य र एकता, यो अहिलेको लागि पनि आवश्यक छ। अहिले कुनै दल विशेषको स्पष्ट बहुमत छैन र बहुमतको आधारमा मात्रै पनि जनताले कुनै दीर्घकालीन असर पर्ने निर्णय गर्यो भने त्यो बहुमत भनेर मान्नेवाला छैनन्। किन मान्दैनन् भने संसदमा हामीसँग दुई तिहाई बहुमत हुँदा हुँदै पनि मधेसको एउटा समूहले नमान्दाखेरि मुलुक दुई वर्ष बन्धक बन्यो। त्यसैले अहिले नयाँ राज्यका नयाँ केन्द्र वा राजधानीहरू तोक्नका लागि दलहरूका बीचमा सहमति आवश्यक पर्छ। तर दलहरू केही दलहरू अघि यहाँले भने जस्तै गरी आफ्नो गैर जिम्मेवारीपन चाहिँ बढाउँदै लग्नुभयो, उहाँ जिम्मेवार बन्नुभयो, हामीमा देखिनलाई म भन्दैछु। हामीले चाहिँ अहिले के गर्यौं भने हामी तोक्ने निष्कर्षमा पुगिसकेका थियौं, तर मुलुकभर आन्दोलन छ, यो आन्दोलन बढ़्यो भने अब नयाँ सरकार गठन हुने बाटो पनि बन्द हुन्छ। अनि हामीले के अभियोग सहनुपर्छ भने यो सरकारले सत्ता छोड्नुपर्छ भनेर जनतालाई उचाल्यो र आन्दोलनको बहानामा सत्ता लम्ब्यायो भन्ने फेरि तपाईँहरूले नै रेडियो टेलिभिजनमा प्रसारण गर्नुपर्ने हुन्छ। त्यसैले त्यो अभियोग हामी सहन तयार छैनौं। हामीले जनादेश सरकार बनाउने जनादेश प्राप्त गरेनौं, हामी चाँडोभन्दा चाँडो सरकार छोड्न चाहन्छौं। त्यसैले हामी यो सरकारको घरबाट कसरी बाहिर फुत्त सजिलै निस्किने भन्नेमै हाम्रो अहिले तपाईँले अघि भने जस्तै हाम्रो यसलाई चाहिँ उपाय हामी खोज्दैछौं। यो खोज्दाखेरि जनादेश प्राप्त सरकार आउँछ, जनादेश प्राप्त सरकारले बहुमत वा द्वितीय बहुमतका आधारमा राजधानी पनि तोक्छ, अरू गर्नुपर्ने कामहरू पनि यसले अगाडि बढाएर लिएर गर्यो भने त्यो चाहिँ जनमतका आधारमा हुन्छ भन्ने हाम्रो विश्वास हो। त्यसैले अहिले हामीले निर्णय गर्न नसक्ने होइन, क्याबिनेटमा बसेर निर्णय ड्याङड्याङ सातवटा प्रदेशको सातवटा केन्द्र तोकिदिँदा हुन्छ, तर के हुनसक्छ? एक नम्बर प्रदेशमा यहाँले हेर्नु भने विराटनगर, इटरी, धरान, धनकुटा होइन, अथवा सुनसरी भनौँ त्यही नै पर्छ, सुनसरीमै मात्रै तीनवटा ठाउँ छ होइन, भएर गोठ गाउँ जस्ता कुराहरूमा सब आन्दोलन धनकुटामा अनिश्चितकालीन बन्द बजार बन्दको कुरा भइराखेको थियो, धरानमा लगभग 15 दिनदेखि रिले अनसन चलिराखेको छ, इटरीमा बजार बन्द भइराखेको छ। अब विराटनगर तोकिदिएको हुनाले हुन्छ कि भन्ने आशले गर्नुभएको थिएन, अब उहाँहरू पनि अन्त तोक्यो भने उहाँहरू पनि आन्दोलन उत्रिने। त्यसै गरी सुदूरपश्चिम त्यस्तै छ, दुई नम्बर प्रदेशमा जनकपुरकी वीरगंज भनेर त्यस्तै लफडा छ, अनि सँगसँगै बुटौल हुने कि दाङ हुने भनेर झगडा छ। अब मुलुक चाहिँ एउटा राजनैतिक परिपाटीबाट अर्को राजनीतिक परिपाटीमा रूपान्तरण अथवा हस्तान्तरण हुँदै गर्दा यसले शान्तिपूर्ण ढंगबाट गरौं न भन्दा अर्कै विषय नै प्रसंगै नमिल्ने अथवा हामी अहिले सत्ता हस्तान्तरण गर्नुपर्ने अवस्थामा छौं, अब आन्दोलन दबाउनपट्टि जानुपर्ने अवस्था आयो भने यसले मुलुकलाई ठिक गर्दैन।
जुन तपाईँले अघि भन्नुभयो सत्ता हस्तान्तरणको लागि हामी त्यो बाटो मात्रै खन्छौं, अरू कुरामा हाम्रो चासोको विषय रहेन,
होइन, यो जिम्मेवारी हो।
जिम्मेवारी भनेको अब नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन गर्नुपर्छ, राष्ट्रिय सभाको लागि प्रदेशको शपथ ग्रहण, प्रदेशका चाहिँ अनेक कामहरू चाहिँ त्यहाँ हुनुपर्छ। प्रदेश नै तोकिदिएपछि अब त्यसको बाँकी प्रोसेस प्राविधिक कामहरू चाहिँ कसरी अगाडि बढ्छ त, सरकारले पनि यहाँ गर भनेर त बाटो देखाउनु पर्ला।
यसलाई हामी के गर्न सक्छौँ भने जस्तो इन्डियामा पनि एउटा दुईटा प्रदेशको एउटा राजधानी छ, चण्डीगढ होला जस्तो लाग्छ मलाई, सायद दुईटा प्रदेशको एउटै राजधानी चलाइरहनु भएको छ उहाँहरूले, त हामी चाहिँ त्यतातर्फ त्यो दीर्घकालीन त होइन, तर अहिले तत्काल नियुक्ति हुँदा संक्रमणकालीन उपाय के निकाल्न सक्छौँ भने केन्द्रमै काठमाडौँमै रहेका विभिन्न स्थानहरूमा तत्कालीन पहिलो शपथ ग्रहण गर्ने र त्यही भवनमा त्यही हलमा पहिलो बैठक पनि बस्ने र उहाँहरूले आपसी समझदारीबाट आफ्नो प्रदेशको केन्द्र आफै तोक्ने, अस्थायी केन्द्र तोक्ने, त्यसो गरेपछि द्वन्द पनि हुँदैन, उहाँहरूका प्रतिनिधिले गरेको हुनाले आफ्नो पार्टीले व्यवस्थापन गर्नुहुन्छ। त्यसो भयो भने अहिले हामी यहाँले भने जस्तो सत्ता हस्तान्तरणको बाटोमा छिटोभन्दा छिटो अगाडि बढ्न सक्छौं, किनभने निर्वाचन सम्पन्न हुन्छ। अहिले तपाईँले भने जस्तो यदि यो सरकारले अहिले केन्द्र तोक्न थाल्यो भने निर्वाचन सम्पन्न गर्न पनि गाह्रो हुन्छ, किनभने हरेक प्रदेशमा दलहरू आन्दोलनमा उत्रन्छन् अनि त्यो प्रदेश सभाका निर्वाचित सदस्यहरू म राजधानी बनाउँछु भनेर ती धरनामा बस्छन्। अहिले देख्नु भएको छ मन्त्रीहरू नै आन्दोलनमा हुनुहुन्छ, होइन, सांसदहरू आन्दोलनमा हुनुहुन्छ। त्यसो भएको हुनाले अहिले हामीले चाहिँ यसलाई एकदम सहज प्रक्रियाबाट अगाडि बढ़ोस् भन्नका लागि,
तर स्वाभाविक होला र त्यसरी चाहिँ हामी विकेन्द्रीकरणको तल्लो तहसम्म अधिकार पुर्याउने कुरा चाहिँ त्यसका लागि भनेर संघीयता ल्यायौं, तर त्यसको बैठक चाहिँ संघीय संसदसँगै केन्द्रमै राख्ने, केन्द्रले शपथ ग्रहण गराउने, त्यसरी जाँदा त्यो गलत म्यासेज त जाला नि, विकेन्द्रीकरणको अभ्यास त हाम्रो गफ मात्र रहेछ भन्ने कुरो त होला नि त।
होइन, त्यस्तो चाहिँ हुँदैन। म तपाईँलाई भन्छु, पहिलो पटक म राष्ट्रिय दलित आयोगको सदस्य बनाएको थिएँ, यो आयोग चाहिँ स्वायत्त हो, स्वतन्त्र हो भनिन्थ्यो, तर मन्त्रालयको एउटा कोठामा बस्थ्यौँ हामी, होइन, त्यही मन्त्र स्थानीय विकास मन्त्रालयको एउटा कोठामा बस्थ्यौँ। हामीलाई 3 महिना जति लाग्यो अर्को भवनको व्यवस्थापन गर्न, त्यस पछाडि फेरि यो स्वायत्त भएर स्वतन्त्र भएर छुट्टै कार्यालय बनाएर बस्यो। त्यसैले अहिले पनि के गर्छौं भने संघीयताको संविधान त संघीयता, ऐन कानून अनुसार संघीयता, राजनैतिक स्वरूपमा संघीयता, तत्काल संक्रमणकालीन उपायका लागि, त्यसको अर्थ पनि के भने जहाँ संघीय संसदको बैठक बस्छ त्यहीँ बस्ने भनेको होइन, होइन, जहाँ सभामुख संघीय संसदका सभामुखले शपथ ग्रहण गराउँछन् उहाँले नै गराउने भन्ने होइन, भूमि उपत्यका हुन सक्छ तर त्यसको स्वायत्तता छुट्टै हुन्छ, वैधानिकता छुट्टै हुन्छ, र सधैँ यहाँ राख्ने भनेको पनि होइन, सम्भवतः मलाई लाग्छ एउटा दुईटा बैठक अथवा शपथ ग्रहण गरिसकेपछि उहाँहरूको अनौपचारिक काहीँ बैठक बसेर औपचारिक आफ्नै प्रदेशमा बैठक बस्न नि सक्नुहुन्छ।
यो चाहिँ अलिक सरकार अलिक जिम्मेवार बन्न नसकेको कि, मैले फेरि दोहोऱ्याउन सक्दैछु, केन्द्रमै सबै 7 प्रदेशको बैठक राख्ने भन्ने कुरा
मैले भनिसकेँ सरकार जिम्मेवार हुनुको नाताले यसो गर्दैछ। किन गर्दैछ भने यदि हामीले जिम्मेवार हौं भनेर दम्बका साथ निर्णय गर्यौं भने आन्दोलन रोकिन्न, आन्दोलन नरोकिएपछि निर्वाचन रोकिन्छ, निर्वाचन रोकिएपछि हाम्रो यो संघीय संसद गठनको प्रक्रिया पनि अवरूद्ध हुन्छ र अरू राजनीतिक प्रणाली पनि अवरूद्ध भएपछि हामी थप गैर जिम्मेवार ठहरछौं। अहिले हामी जिम्मेवार भएर यो निर्णय गर्न खोजिराखेका छौं, हामी जिम्मेवार हौं भनेर अर्को निर्णय गर्यौं भने चाहिँ परिणाम चाहिँ गैर जिम्मेवारी आउँछ। त्यसो भएको हुनाले मुलुकलाई सहज र कम क्षतिबाट अगाडि बढाउनका लागि यो चाहिँ उपयुक्त मार्ग हो भन्ने हाम्रो निर्णय होइन, यो सोच हो।
तपाईँले यसो भन्नेहरूलाई चाहिँ जस्तै चाँडो सत्ता हस्तान्तरणको लागि तयार पनि हुने तर राष्ट्रिय सभाको चुनाव चाहिँ जुन फास्ट ट्र्याकबाट एउटा बाधा अड्काउ फुकाउ जुन संविधान धारा 84 छ महिलाको उपस्थिति त्यसलाई त्यो बाधा अड्काउ फुकाइदिएर नयाँ सरकार बन्ने बाटो चाँडो खोलिदिएर अगाडि बढ्दा पनि हुन्थ्यो होला नि त यदि रिक्स मोल्न नचाहने हो भने तपाईँले चाहिँ माघ 24 गते धेरै पछि लगेर चाहिँ राष्ट्रिय सभाको चुनावको मिति घोषणा गर्नुभयो
त्यो चाहिँ सरकारको होइन काम त्यो निर्वाचन आयोगको काम हो निर्वाचन आयोगले यसो गरिदिनुहोस् भन्ने प्रस्ताव लिएको भए हामी त्यो पनि गर्न सक्थ्यौं तर निर्वाचन आयोगले के भन्यो भने संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै बाधा अड्चन फुकाउने भनेको त मुलुक अगाडि राजनीतिक अभ्यास गर्न जान नसक्ने भयो भने न हो तर कसैको सरकार गठन गर्न ढिलो भयो छिटो भयो भनेर बाधा अड्चन फुकाउन थालियो भने संविधान फितलो हुन्छ त्यसैले संविधानको पूर्व पूर्ण कार्यान्वयनका लागि निर्वाचन आयोगले जे नीति अवलम्बन गर्यो त्यसैमा हामीले साथ दिएका हौ
त्यसलाई अगाडि तान्न सकिन्थ्यो नि त जुन एक महिना हामीले
त्यो निर्वाचन आयोगले गर्ने
ठूला चुनावहरू पनि एक महिनाको अवधि मात्र सकिएका छन् स्थानीय तहको चुनाव अब माथि हाम्रो प्रदेश र प्रतिनिधि सभाको चुनाव तर राष्ट्रिय सभाको चुनावको लागि एक महिनाभन्दा बढी समय किन चाहियो भन्ने क्वेसन चाहिँ तपाईँहरूमाथि उठि
हामी कहाँ होइन यो निर्वाचन आयोगमा हो निर्वाचन आयोगले माघ 25 गर भन्दै थियो हामीले माघ 24 गर्यौँ एक दिन घटाएर गर्यौँ सरकारले त्यसमा थपेन किनभने उहाँहरूलाई नयाँ ढाँचाको निर्वाचन हो सात प्रदेशमा निर्वाचन गर्नुपर्छ झन्नै 3-4 हजार मतदाता हुन्छन् होइन त्यो 3-4 हजार मतदातालाई व्यवस्थापन गर्नु पर्यो मतपत्रको नमुना बनाउनु पर्यो होला होइन अनि सँगसँगै केन्द्रमा गएर कुन स्थानमा गर्ने निर्वाचन गर्ने भन्ने पर्ने होला त्यस कारण त्यो निर्वाचन आयोगको आन्तरिक तयारीको विषय हो यो सरकारको विषय होइन त्यसैले जसरी निर्वाचन गर्ने कुरा पनि सरकारसँग जोडिन्छ त्यो सरकारसँग उहाँहरूले माग्ने सहयोग हो भौतिक र लजिस्टिक सपोर्ट माग्ने हो लजिस्टिक सपोर्टमा सरकार सहयोग गर्न तत्पर छ निर्वाचन आयोगले पठाएको कार्यतालिकामा हामीले घटाएर गरेका छौँ
अब अलिकति यो दलहरू बीचको पछिल्लो सम्बन्ध नयाँ सरकार गठनको विषयमा पनि जोडेर कुरा गरौँ नेपाली काँग्रेसले चाहिँ तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भनेर सार्वजनिक भइरहेको छ यो विषयमा चाहिँ तपाईँहरू माओवादीलाई प्रधानमन्त्री बनाउने विषयमा चाहिँ छलफलमै हुनुहुन्छ कतिको अगाडि बढिरहेछ वाम गठबन्धन टुटाउने विषयमा प्रश्न भन्दाखेरि
मैले बाहिर भ्रम नपरोस् होइन नेपाली काँग्रेस अहिले आधिकारिक रूपमा वाम गठबन्धन जसरी बन्यो त्यो बनेकोमा हामी आश्चर्यता त व्यक्त गरिराखेकै छौँ चुनावमा पनि गऱ्यौं अहिले पनि हामी आश्चर्यता व्यक्त गर्छौं किनभने केपी शर्मा ओली र पुष्पकमल दाल प्रचण्डको नेतृत्वका दुईटा पार्टीहरू एक हुन्छन् भन्नेमा हामीलाई विश्वास छैन पहिलो कुरा तर एक होस् भन्ने हाम्रो शुभकामना छ किन शुभकामना छ भने वामपन्थी शक्तिहरू एक ठाउँ बसेर उनीहरूले आफ्नो विचार आफ्नो संगठन र आफ्नो कार्यक्रम अगाडि सार्नुभयो भने यसको फाइदा काँग्रेसलाई हुन्छ अहिले जस्तै उदाहरण लिनुहोस् धेरै वामपन्थी शक्ति भएको हुनाले काँग्रेसको शक्ति क्षय भएको छ तर आज वामपन्थीहरू एक ठाउँमा बस्दा काँग्रेस पहिलो पार्टी त राजनैतिक रूपले त बन्यो नि त होइन काँग्रेस एमाले भन्दा ठूलै पार्टी बनेको छ तर हिजो स्थानीय चुनावमा उहाँहरू छरिएर चुनावमा जाँदा काँग्रेस सानो पार्टी बनेको छ त्यसै कारणले वामपन्थीहरू एक ठाउँमा बस्नु नै नेपाली कंग्रेस वा लोकतान्त्रिक शक्तिका लागि हितकर हुन्छ मेरो व्यक्तिगत मेरो पार्टी तर्फबाट यो धारणा हो र पार्टीले वामपन्थी गठबन्धन वाम गठबन्धन टुटाउनका लागि आधिकारिक रूपले कहीँ पनि होमवर्क गरेको गृह कार्य गरेको छैन शेरबहादुर देउबाजीले भेट्नु भएको छैन पार्टीको पदाधिकारी बैठक कहीँ पनि भएको छैन कहीँ कहीँ सार्वजनिक कार्यक्रमहरूमा अनौपचारिक कार्यक्रमहरूमा भेटघाट हुँदा ठट्टा मजाक गरेर उहाँहरू दुईजनाले फेरि माग्नु भएको छ हामी दुईमध्ये दुईटैजनाले कार्यकारी पद लिन्छौँ भन्नुभएको छ हेर्नुहोस् है दुईटै कार्यकारी पद भनेको अध्यक्ष र प्रधानमन्त्री हो प्रधानमन्त्रीमा त स्वयं अहिले कहिले प्रचण्डजीले मै प्रधानमन्त्री हुन्छु भन्नुभएको छ कहिलेकाहीँ केपी ओलीजीले होइन दलको नेता पनि प्रधानमन्त्री पनि अध्यक्ष नै मै हुन्छु भन्नुभएको छ यस्तो बेलामा होइन प्रचण्डजीले प्रधानमन्त्री बन्नुहोस् है हाम्रो शुभकामना छ भन्दा ला काँग्रेसले साथ दिने भएछ भनेर त्यसलाई चाहिँ आलङ्कारिक ढंगबाट व्याख्या गरियो भने त्यो बेग्लै बुझाइ होला तर हाम्रो कंग्रेसको तर्फबाट आधिकारिक रूपमा नेकपा माओवादी केन्द्रका पनि नेकपा एमालेकालाई पनि हाम्रो साथ रहन्छ तपाईँहरू प्रधानमन्त्री बन्नुहोस् भनिएको छैन भन्दा पनि भन्दैनौ है फेरि म दोहोऱ्याएर भन्छु हामी भन्दा पनि भन्दैनौ हामी एउटै कुरा के भन्छौँ भने तपाईँहरू मिलेर जनतासँग जानुभयो तपाईँहरू मिलेको देखेर तपाईँहरूले भोट पाउनु भएको छ जनविश्वास नगुमाउनुहोस् तपाईँहरू मिल्नुहोस् सरकार बनाउनुहोस् बहुमतको सरकार चलाउनुहोस्, हामी रचनात्मक प्रतिपक्षमा बसेर तपाईँहरूलाई पूरा सहयोग गर्छौँ। हाम्रो
तपाईँले यसो भनिरहँदा चाहिँ यो राष्ट्रिय सभाको चुनावको मिति जुन सारियो नि अलिक पछि लग्यो नि सामान्य व्यवहारिक हिसाबले गर्दा, यो चाहिँ यो बीचमा चाहिँ काङ्ग्रेसले के उपलब्धि हासिल गरिहाल्छ कि यी दुई दलबीच चाहिँ फाटो ल्याउन सकिन्छ कि भन्ने उद्देश्यका साथ पनि यो राष्ट्रिय सभाको चुनाव चाहिँ सरकारले अलिकति योजनाबद्ध ढंगले चाहिँ सरकार भनौँ अझ नेपाली काङ्ग्रेसले भनौँ न यसरी गरिरहेको छ भन्ने क्वेसन पनि उठिरहेको छ।
नेपाली काङ्ग्रेसले गरेको अनुसार हुने भए त हामी हिजो प्रचण्डजी र एमालेलाई मिल्नै दिँदैनौँ नि, हामीले भने अनुसार त हुँदैन। जुन हामीले उहाँहरूलाई मिल्न नदिन सकेनौँ भने अब फेरि हामीले फुटाउन कहाँ सक्छौँ त सक्दै सक्दैनौँ। उहाँहरूको आकस्मिक के स्वार्थले मिल्नु भयो, भोलि के स्वार्थमा टुट्नुहुन्छ। प्रचण्डजीको अस्थिर मानसिकता र केपी ओलीजीको दम्भका कारणले उहाँहरू टुट्नुभयो भने पनि त्यो कारण सायद हामीलाई आउन सक्छ। तर म चाहिँ के भन्छु भने अहिले पनि पार्टीको नीतिगत आधिकारिक दृष्टिकोण अहिले हामीले निर्णय गरिसकेका छैनौं, तर मैले सभापतिलाई बुझेसम्म सम्मान्य प्रधानमन्त्री पनि हुनुहुन्छ, उहाँ सत्तामा लामो बसिरहन चाहनु भएको छैन। उहाँ कंग्रेस पार्टी निर्माणका लागि लाग्नुपर्ने समय भयो भन्नुभएको छ, त्यसैले अरू पार्टी फुटाउने वा अरूको गठबन्धन टुटाउनेपट्टि अहिले कांग्रेसको ध्यान जाँदैन। जहाँसम्म माघ 24-25 को समय हामीले लिएको ग्याप चाहिँ एक महिनाका लागि मलाई समय चाहिन्छ भनेर निर्वाचन आयोगले भनेको, हामीले भनेको होइन, यो पार्टीले कंग्रेसले भने पनि होइन, सरकारले भनेको पनि होइन। त्यसो भएको हुनाले त्यसको निर्वाचन आयोगले तोकेको समयलाई पनि कंग्रेसको चाहिँ बेनिफिटमा हो भनेर कसैले भन्छ भने त्यो भ्रम हो, झुटो हो।
अब यो काँग्रेसभित्रको जुन असन्तुष्टि छ नि चुनावपछिको, त्यो चाहिँ अलिकति युवा नेताहरूबाट अलिक बढी नै चर्को रूपमा उठिरहेको छ। विशेष महाधिवेशनका कुरा, नेतृत्व परिवर्तनका कुराहरू पनि जोडतोडका साथ उठिरहेका छन्। अब केन्द्रीय कार्य समितिको बैठक कहिले बोलाउनुहुन्छ, यो विषयहरूलाई कसरी सेटल गर्नुहुन्छ?
म तपाईँलाई समग्रमा भनौँ, नेपाली कंग्रेस पार्टी 13 महाधिवेशनदेखि यता आएपछि वांछित रूपमा विधानत, वांछित रूपमा नीतिगत ढंगबाट, वांछित रूपमा त्यसले अपनाउनु पर्ने विभिन्न सांगठनिक प्रक्रिया र पद्धतिभित्र गएन भन्ने जुन सर्वत्र गुनासो छ त्यसमा मेरो पनि सहमति छ। पार्टी जसरी चल्नु पर्थ्यो त्यसरी चलेन नै, तर त्यो नचल्नुमा निर्वाचनको मुखसम्म आइपुग्दाखेरि हामी सबै जिम्मेवार छौं। एउटा निर्वाचनको नाममा एउटा घटना भयो अथवा कंग्रेस अंकगणितीय हिसाबले दोस्रो पार्टी बन्यो अनि त्यस पछाडि चाहिँ बल्ल सभापति नै दोषी हो भन्छौं भने हामी सबै मतियार हौं, हामी चाहिँ सबै यो दोषको मतियार हौं। किन मतियार हौं भने हिजो टिकट लिने बेलामा, हिजो टिकट चुनावमा जाने बेलामा चाहिँ सबै कुरा ठिकठाक हुने, जब चुनावमा हामी सबैले भाग लियौं, कोही जित्नुभयो कोही हार्नुभयो, अनि त्यस पछाडि त्यसको दोष चाहिँ सभापति हो भन्छौं भने हामी यो षड्यन्त्रको कतै कतै मतियार थियौं भन्ने बुझ्नु पर्यो, ताकि सभापतिलाई हामीले असफल बनाउन चाहन्थ्यौं। हामी सभापतिलाई पदाधिकारी बनाउनलाई सहयोग गर्दैनथ्यौं, हामी सभापतिलाई विभाग बनाउन सहयोग गर्दैनथ्यौं, हामी सभापतिलाई संसदीय समिति बनाउनमा सहयोग गर्दैनथ्यौं। अनि यी सबै कमजोरीका बावजुद जब निर्वाचनमा उहाँले आफैले रहर गरेर टिकट लिएर जानुभयो, अब पराजित हुनुभयो अनि देखि सभापति खराब हो भन्छौं भने हामी यो षड्यन्त्रका मतियार हौं। म चाहिँ त्यो हुन चाहदिन। म नेपाली कंग्रेस पार्टी व्यक्तिवादी चरित्रका आधारले चल्नु हुँदैन भन्ने मान्छे हुँ, र यसै कारणले 12 महाधिवेशनबाट हामीले पार्टीलाई सामूहिक नेतृत्वमा रूपान्तरण गरेर लिएर गयौं। सामूहिक नेतृत्वमा जाने भनिसकेपछि विधान बमोजिम म पनि केन्द्रीय कार्य समितिको सदस्यले मैले पनि जिम्मा लिनुपर्छ। जहाँसम्म अहिले निर्वाचनको परिणामलाई लिएर युवा साथीहरूले काहीँ काहीँ आफ्नो अभिव्यक्तिलाई प्रस्तुत गर्दै हुनुहुन्छ, मैले पहिले सुरुमै भनेको छु यो तपाईँहरूको असंवैधानिक अवैधानिक भयो, यो अलिक उत्ताउलो भयो, किनभने विधानले हामीलाई हाम्रा असन्तुष्टि पोख्ने ठाउँहरू दिएको छ, कहाँ तोक्ने भनेर। त्यसका लागि हस्ताक्षर गरेर पार्टी सभापतिसँग बैठक बोलाउने, महासमितिको बैठक बोलाउने वा अरू विशेष महाधिवेशन नै माग्न सकिन्छ, त्यो विधिसम्मत ढंगले जानुपर्नेमा उहाँहरू चाहिँ मेरै भाषामा मैले नै सुरुकै दिनु भनेको, युद्ध हारेर फर्किएका सिपाहीले बचे कुचेका गोलीहरू पनि कमाण्डरलाई हानेर सिद्ध्याएर आफ्नो रहर मेटाए जस्तो उहाँहरू पार्टीले चुनाव हारेको छ, यसको दोष सभापतिलाई थोपारेर उहाँहरू पार्टीको चाहिँ सान मान बढ्छ भन्ने दृष्टिकोणबाट अगाडि बढ्नु भएको छ। यो अगाडि बढ्ने कुरा चाहिँ युवाका नाममा होस् वा विद्यार्थीका नाममा होस् वा कुनै चाहिँ अनुभवी राजनीतिज्ञ सिनियर भनौँ ज्येष्ठ राजनीतिज्ञका नाममा होस् यो उपयुक्त छैन, विधान विपरीत छ, अनुशासन
जुन हारका परिणामहरू हारका कारणहरू खोतल्नु पर्थ्यो काँग्रेसलाई जहिलेदेखि चाहिँ पुनर्जीवन दिनका लागि आफ्ना कमी कमजोरी औलाउनका लागि जसरी छलफल हुनुपर्थ्यो काँग्रेसभित्र सभापतिले त्यसको नेतृत्व गर्नुपर्थ्यो त्यो चाहिँ गर्नु भएन भन्ने गुनासो छ।
मैले भनिसकेँ त्यो कुरा त जसरी पार्टी सञ्चालन गर्नुपर्ने हो त्यसरी चाहिँ सञ्चालन भएको छैन। त्यसैका लागि अहिले के थियो भने बैठक चुनावको परिणाम आउने बित्तिकै केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु पर्थ्यो र त्यो बैठकमा हरेक केन्द्रीय सदस्यले आफूलाई लागेका कुरा तपाईँले भने जस्तो कारणहरू परिणामहरू सबैलाई खोतलेर विश्लेषणात्मक ढंगबाट पूरा समय दिएर केन्द्रीय कार्यसमितिमा बोल्न पाउने अवसर सिर्जना गर्नु पर्दथ्यो। त्यसमा मलाई सायद लाग्छ सभापति प्रधानमन्त्री पनि हुनुभएको कारणले निर्वाचनका थुप्रै कामहरू सम्पन्न गर्नुपर्ने भएको हुनाले र अन्य संवैधानिक जटिलतालाई पनि फुकाउनका लागि अरू दलहरूसँग पनि पटक पटक बैठक बस्नुपर्ने, सँगसँगै समानुपातिको लिस्ट पनि तयार गर्नुपर्ने जस्ता व्यवहारिक झन्झट र कठिनाईको कारणले उहाँले केन्द्रीय समिति बैठक बोलाउन सक्नु भएन होला। मलाई लाग्छ अरू बेलाको भए आधा घण्टा एक घण्टा अथवा एक दिन आधी दिन बैठक बसेर यो बैठक टुङ्ग्याउन मिल्दैन। त्यसो भएको हुनाले पूरा समय लिएर कम्तीमा एक हप्ताको फुर्सदिलो समय बनाएर हप्ता दिनसम्म 80 जना केन्द्रीय पदाधिकारी सदस्यहरूले मजाले 20 मिनट 30 मिनट घण्टौंसम्म आफ्नो समीक्षात्मक धारणा राख्न पाउन् भन्ने सभापतिको धारणा भएको मैले बुझेको छु। त्यसैले गर्दा उहाँले अलिकति समय लिएर गर्नुहुन्छ होला। तर अहिलेसम्म बैठक नबसेकोमा जुन आक्रोश देखिएको छ यो स्वाभाविक हो, यस्तो आक्रोशलाई सभापतिले सम्बोधन गर्नुपर्छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले प्रदेश सभाको अस्थायी राजधानी तोक्ने विषयमा देखिएको विवाद र नेपाली काँग्रेसको चुनावपछिको अवस्थाबारे कुराकानी गर्यौं। कार्यक्रममा एमाले र माओवादी केन्द्र बीचको एकता र भावी सरकार गठनबारे एमाले नेता सुरेन्द्र पाण्डेसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रमको पहिलो भागमा हामीले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मासँग कुराकानी गर्यौं। एमाले र माओवादी केन्द्रको एकता र नयाँ सरकार गठनबारे कुराकानी गर्न अब हामीसँग हुनुहुन्छ एमाले नेता सुरेन्द्र पाण्डे।
पार्टी एकताको विषय कहाँ पुगेको छ? तपाईँहरू निरन्तर छलफलमा हुनुहुन्छ।
होइन, त्यसको ठ्याक्कै ठोस रूपले अगाडि बढिसकेको छैन। अहिले बीचमा चाहिँ पार्टी अध्यक्ष पनि अलि अस्वस्थ हुनुभयो र अब केही दिनमा यो पार्टी एकता संयोजन समितिको बैठक हुन्छ, त्यसपछि यो प्रक्रिया अगाडि बढ्छ।
जस्तै यो शीर्ष नेताहरूको पोर्टफोलियो, अध्यक्ष प्रधानमन्त्री, त्यसपछिको पार्टीको वरियता लगायतको विषयमा अलि बढी विवाद भयो जस्तो देखिन्छ, किनकि यो एक हप्ता अलि बढी चाहिँ बढी रुमर्सहरू आउने जिम्मेवार नेताहरूले पनि प्रश्न रूपमा नबोल्दाखेरि
होइन, यो अब मान्छेहरूले स्वाभाविक रूपमा गरेको आकलन हो यो, र एउटा व्यावहारिक पक्ष पनि हुँदै हो यो। किन भन्दा हाम्रो देशमा जतिसुकै सैद्धान्तिक कुराहरू गरिए पनि पार्टीहरूको एकता र पार्टीहरूका विभाजनका पछाडि व्यक्तिगत आकांक्षाहरू धेरै रहने गरेका छन्, सैद्धान्तिक पक्ष कम रहने गरेका छन्। विचारमा विवाद पर्यो भने पनि फाइनल्ली अन्तमा चाहिँ अन्तर्यमा के हुन्छ भने व्यक्तिगत आकांक्षा टसलले नै काम गरे पाइन्छ। त्यस हुनाले एकता गर्नु पूर्व उत्पन्न हुन सक्ने समस्याको बारेमा छलफल गर्नु उपयुक्तै हुन्छ भन्ने लाग्छ मलाई। त्यस हिसाबले छलफल हुन्छ पार्टीमा, तर अहिले नै जो प्रचारबाजी बाहिर भएको जस्तो चाहिँ अब एकता भाँडिएको अथवा एकतामा कठिनाई उत्पन्न भएको या चिसोपन बढेको भन्ने जो चर्चा बाहिर तपाईँकै प्रश्नमा पनि मैले पाएँ, त्यस्तो होइन। यसबारेमा हामी गम्भीर छौँ र एकता एउटा टुङ्गोमा पुर्याउनु पर्छ भन्ने पक्षमै छौँ हामी।
जस्तै तपाईँहरूको चाहिँ निर्णय हेर्दाखेरि के देखिन्छ भन्दाखेरि चुनावी घोषणा पत्रको आधारमा पार्टी एकीकरणको दस्तावेज बनाउने भन्ने कुराहरू चाहिँ अलि बढी आइरहेछ। भनेपछि हामीले सुरुमा चुनावी गठबन्धन गरे पनि पार्टी एकताको विषय चाहिँ बाहिर भनिदिएको मात्रै कारणले चाहिँ अहिले अब पछाडि फर्किन नसक्ने स्थिति जुन प्रचण्डले पनि भन्नुभएको छ, हामीले बाटोको पुल भत्काइसक्यौँ, त्यो कारणले चाहिँ अलि बढी समस्या परेको हो कि?
होइन, त्यसो होइन। पार्टी त्यतिखेर हामीलाई यो चुनावी गठबन्धन मात्रै हो भन्ने ठाउँ पनि त थियो नि हामीसँग। स्पेस त हामीले पार्टी एकता गर्छौँ या गऱ्यौँ, गर्ने नै सहमति गऱ्यौँ भन्नुपर्ने केही जरुरतै थिएन। त्यसले चुनावी मतलाई कुनै प्रभाव पार्दैन थियो। दुईटा पार्टी मिलेर हामी यो चुनावी अभियानमा मिलेका छौँ मात्रै भन्दा पनि यो मत जे अहिले आएको छ त्यो प्राप्त हुन्थ्यो त्यसो भए। तर त्यसो होइन, त्यस बेलाको हाम्रो बुझाइ के पनि हो भन्दा यस्तो किसिमको गठबन्धन गरियो भने पनि त्यो चाहिँ दिगो हुँदैन। कुनै पनि बेलामा चाहिँ त्यस्तो गठबन्धनहरू टुट्ने भत्किने हुन सक्छ। त्यसकारणले बेटर के हुन्छ भन्दा पार्टी एकतै गर्नुपर्छ। तर समय अभावको कारणले गर्दा एकता भ्याइएन, पहिला चाहिँ गठबन्धन गरेर चुनावमा जाउँ भन्ने उद्देश्यले नै हामी गठबन्धन गरेका हौं। र अहिले पनि म तपाईँलाई भन्छु, यदि हामीले एकताको टुङ्गोमा पुगेनौं भने त्यस्तो स्थितिमा गठबन्धन मात्रै चलाएर जाउन त भन्ने कुरा भयो भने कहीँ न कहीँ कुनै पनि बेलामा चाहिँ दुर्घटना निम्तिन सक्छ। किन भन्दा हाम्रो समाज यही हो, हाम्रो परिवेश यही हो, हामी भित्र पलाउँछन्, हामी भित्र मात्र होइन हामी बाहिरका शक्तिहरू पनि छन्, हाम्रा अन्तर्विरोधहरूलाई मजो बडो नजिकबाट नियालिरहने पक्षहरू पनि छन्। त्यस्तो बेलामा यसो गरेपछि यिनीहरू झन् झगडा गर्छन्, झन् यिनीहरू चाहिँ बेसी बाँच्छन्, उनीहरूको दूरी बढ्दै जान्छ, या कोही मन्त्री होलान् कोही नहोलान् स्वार्थहरू पनि टक्राउन थाल्छन्। यस्ता कुराहरूबाट पनि कतिपय व्यक्तिहरू असन्तुष्ट हुँदै जान्छन्, कसैले भनेको आकांक्षा गरेको पद नपाउला, अनि यस्ता यस्ता कुराबाट समस्या सिर्जना हुन्छ र त्यही मौकामा त्यही सन्दर्भमा चाहिँ अन्तर्विरोध बढाउला भन्ने खालको स्थिति कसैले सोच्छ भने सोचेर बसेको अवस्थामा त्यो मौका पाउँछ। त्यस हुनाले पनि बेटर के हो भन्दा हामीले यो सबै कुरा सोची विचारी नै पार्टी एकतासम्म पुग्ने नै भन्ने उद्देश्यका साथ यो गठबन्धन गरेका हो। अहिले पनि हामी त्यो ठाउँबाट फर्केका छैनौँ, हामी त्यही ठाउँमा छौँ। खालि कति छिटो गर्ने होइन, यद्यपि हामीले पहिला पनि के भनेको होइन भन्दा चुनाव भएको भोलिपल्ट हामीले पार्टी एकता गर्ने भने होइन, तीनदेखि छ महिना भनेका थियौँ। चुनाव भएको तीनदेखि छ महिनासम्म यो प्रक्रिया टुङ्ग्याउने भनेका छौँ। त्यसको अर्थ त तीनदेखि छ महिनासम्म टुङ्ग्याउने भन्नुको अर्थ तीनदेखि छ महिना लाग्छ सरकार बनाउनु भन्ने त थिएन। त्यस हुनाले यो कतिपय मान्छेले के बुझे भने सरकार पहिला हुन्छ भन्ने त अटोमेटिक अन्डरस्टुड कुरा थियो नि, त्यही स्टेटमेन्टले पनि प्रष्ट भन्छ नि। तीनदेखि छ महिनाको बिचमा पार्टी एकता हुन्छ भन्नुको मतलब त्योभन्दा अगाडि नै पार्टी
सरकार बन्न
लाग्छ भन्ने त थिएन। अहिले जुन ढंगले चाहिँ तीन महिना लगाउने एप्रोच आइरहेछ यो त सोच्नै होइन। यो चुनाव सकिने बित्तिकै नतिजा हुन्छ, नतिजा भएपछि सरकार बन्छ भन्ने हो हाम्रो संवैधानिक व्यवस्था। हामी त्यही अन्डरस्ट्यान्डिङमा थियौँ, त्यही समझदारीमा थियौँ। त्यसो भए तर पार्टीको संगठनात्मक कामको लागि चाहिँ गठबन्धन गर्ने भन्दा अलिक बढी समय लाग्छ गृह कार्य गर्न भनेरै हामीले तीनदेखि छ महिना भने हो। त्यस हिसाबले हामी त्यसको छलफलको प्रक्रियामा छौँ। अहिले पनि त्यो छलफलभन्दा हामी बाहिर छैनौँ। तर यो एजेण्डाले अलि मूर्त रूप किन लिइसकेको छैन भन्दा, जस्तो अस्ति हाम्रो पनि स्थायी समितिमा अहिलेका केही व्यावहारिक खालि यो अहिले उठिरहेका राष्ट्रिय राजनीतिका प्रश्नहरू, यो प्रतिनिधिसभाको समानुपातिको नतिजा वा राष्ट्रिय सभा या अध्यादेश जस्ता विषयमा हामी केन्द्रित भयौं। पार्टी एकतामा केन्द्रित हुन किन सकेनौं भन्दा फ्रन्टलाइन प्रब्लमहरू पहिला आए होइन। पार्टी एकता आजको भोलि नगर्दा केही समस्या नहुने, तर यहाँ यी कामहरू चाहिँ तुरन्त समस्या उत्पन्न हुने भएले त्यसलाई हामीले चाहिँ छलफलको एजेण्डा बनाएर टुङ्गो गर्यौं। अबको बैठकहरूमा हामीले पार्टी एकताको विषय चाहिँ प्राथमिकता साथ उठ्छ।
जस्तै यो प्रक्रिया चाहिँ विलम्ब भइरहँदा चाहिँ सत्ता समीकरणको विषय पनि अलि जल्दोबल्दो रूपमा उठेको छ। एमाले चाहिँ संघीय समाजवादी फोरमलाई लिँदाखेरि आठवटै सरकार चाहिँ बन्न सक्ने स्थिति देखिन्छ अङ्कगणितका हिसाबले। यता पार्टी एकीकरणमा अलिकति ढिलाइ जस्तो गन्जागुल जस्तो देखिने, उतापट्टि एमाले चाहिँ संघीय समाजवादीसँग कुरा गरेर चाहिँ छुट्टै खालको कोलिसन माओवादी बाहेकको चाहिँ सत्ता समीकरण पनि अभ्यास भइरहेको हो कि भन्ने हल्ला अनुभूति हुन्छ।
शत प्रतिशत झुट कुरा हो, यसमा कुनै सत्यता छैन। र हामीलाई यति थाहा छ एमालेलाई कि यो प्रकृतिको गठबन्धन चल्दा पनि चल्दैन, टिक्दा पनि टिक्दैन। किन भन्दा हामी र मा चाहिँ के अरे उपेन्द्रजीको एकता लामो समय जानै सक्दैन, मेरो अब्जर्भेसन हो यो। त्यसो भए हामी र माओवादीहरूकै बीचको एकता नै दिगो हो, त्यसमा अरू कोही थपिन सक्छ,
बाटो खुल्ला छ,
त्यसमा अरू कोही थपिन सक्छ, सो मच द बेटर, राम्रो कुरा हो, तर यो दुईटा छोडिएर अरू कसैसँग गर्ने एकता दिगाउँदैन, त्यसो भएले त्यसतर्फ एमाले लाग्दैन।
एमाले नेता सुरेन्द्र पाण्डे कार्यक्रम बदलिनु नेपालको पहिलो भागमा प्रदेश प्रमुख तोकिए पनि अस्थायी राजधानी नतोकिने विषय र यसले संघीयता र विकेन्द्रीकरणमा पार्ने प्रभावबारे कुराकानी गर्यौं। कार्यक्रमको दोस्रो भागमा एमाले माओवादी बीचको पार्टी एकता र नयाँ सरकार गठनबारे छलफल गर्यौं। वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा र एमाले नेता सुरेन्द्र पाण्डेसँग गरिएको कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।